जिंदा हो जाता है। एक गाफिल मोमिन पढ़ता है तो गफलत के पर्दे हट सकते हैं, एक काफिर पढ़ता है तो उसका पर्सपेक्टिव दुरुस्त हो सकता है। इस रिटोरिकल क्वेश्चन के जरिए कुरान उसको सोचने पर मजबूर करता है कि सोचो, अगर तुम अल्लाह के अलावा किसी भी हस्ती को अल्लाह के मुकाम के बराबर लाते हो तो क्या उसमें यह ताकत है या नहीं है। अल्लाह ऐसा बादशाह है जिसको किसी इंसान को सजा देने के लिए या किसी इंसान को रिवॉर्ड करने के लिए किसी दूसरे सोर्स की जरूरत नहीं है। दुनिया के बादशाह जो होते हैं, दुनिया की जो पावरफुल पर्सनैलिटीज जो होती हैं, अगर उनको पता चले कि किसी ने उनके खिलाफ बात की है तो सजा तो वो भी देते हैं, लेकिन वो खुद जाकर सजा नहीं देते हैं। उनकी फौज जाती है या उनका कोई रिप्रेजेंटेटिव जाता है, जिसने उनके शान में गुस्ताखी की होती है उसको सजा देते हैं। जरूरी नहीं है दुनिया के बादशाह ने जो उसके खिलाफ बात की है वो उसने डायरेक्ट अपने कानों से सुनी भी हो, हो सकता है किसी इंसान से सुनने का मौका मिल गया, किसी ने बताया था। तो यहां पर आप देखें, सजा अपने हाथ से नहीं देता अगर कोई डायरेक्ट बात उसके लिए बात करता है। जो बात उसने अपने खिलाफ सुनी है ये भी जरूरी नहीं है कि उसकी फर्स्ट हैंड इन्फॉर्मेशन हो सकता है उसने इनडायरेक्टली सुनी हो। जो बात उसने सुनकर अपनी मखलूक को, अपनी अवाम को सजा देने के लिए इस्तेमाल किया, आगे मखलूक, आगे उसकी फौज उसको कैसे इस्तेमाल करेगी ये भी उसके इख्तियार में नहीं है। तो जो दुनिया के बादशाह होते हैं वो अल्लाह के मुकाम पर फिट नहीं हो सकते। कोई पीर, कोई पॉलिटिशियन, कोई नफ्स की ख्वाहिश, कोई मसलक, कोई भी हस्ती इस तबारक अल्लज़ी में अल्लज़ी के मुकाम पर फिट नहीं हो सकती। अल्लाह ने हर एक से सवाल किया है कि अल्लाह तुम्हें ओपन चैलेंज करता है, किसी भी दुनिया के बादशाह को अल्लज़ी के मुकाम पर रख लो। दुनिया में बादशाह जितने टेरिटरी में बढ़ते जाते हैं उनका इख्तियार इनडायरेक्ट होता जाता है, वो अपनी रिस्पॉन्सिबिलिटीज को डाउन डेलीगेट करते हैं। जो जितना बड़ा बंदा होता है वो इतना अपने कामों को डाउन डेलीगेट करता है। जब कहा बियादी हिल मुल्क, अल्लाह अपने काम किसी को डाउन डेलीगेट नहीं करता। अल्लाह को ना मेरी इबादत की जरूरत है, अल्लाह को ना मेरी तस्वीह की जरूरत है, अल्लाह को ना किसी भी तरह के मेरे जरिए एविडेंस की जरूरत है। अल्लाह को इंसानों की एविडेंस डायरेक्ट मिलती है, अल्लाह अपनी मखलूक को डायरेक्ट देखता है, अल्लाह जिसको डायरेक्ट रिवॉर्ड करना चाहता है उसको डायरेक्ट रिवॉर्ड करता है और जिसको सजा देना चाहता है उसको डायरेक्ट सजा देता है। तो ये आपको कॉन्सेप्ट बियादिहिल मुल्क में मिलता है। जिन लोगों को अरबी जुबान समझ आती है, दिस इज एक्सक्लूसिविटी बियादिहिल मुल्क के जुमले में। टेक्निकली जुमला अरबी में क्लासिकल सेंटेंस होना चाहिए था अल मुल्क बियादिही, बादशाहत उसके हाथ में है, बट जब इसको फ्लिप किया गया है बियादिहिल मुल्क, दिस इज टू ब्रिंग एक्सक्लूसिविटी, सिर्फ उसी के हाथ में डोमिनियन है, किसी के पास कोई इख्तियार नहीं है। इंसानों से मत डरो, इंसानों के सामने हाथ मत फैलाओ, इंसानों से उम्मीदें मत बांधो। असल उम्मीद बांधने वाली हस्ती अल्लाह रब्बुल इज्जत है, जो बाबरकत हस्ती है। अल्लाह वो जिसके लिए आया है वाहुवा अला कुल्ली शैइन कदीर, वो जो हर चीज पर अला कुल्ली शैइन, अल्लाह की डोमिनियन में जो ऑब्जर्वेंस है, अल्लाह जो ऑब्जर्वेशन करता है वो माइक्रोस्कोपिक होती है। वाहुआ अला कुल्ली शय इन कदीर, एक पत्ता, हदीस का मफहूम आता है एक पत्ता, जो जैसे कुरान कहता है एक पत्ता भी गिरता है तो अल्लाह को उसका इल्म होता है। हदीस कहती है अल्लाह के इल्म में ये बात भी है कि कौन सा पत्ता किस साइड से गिरेगा, फेसिंग टूवर्ड स्काई उसका अपर पोर्शन होगा या लोअर पोर्शन होगा। अल्लाह के इल्म में हर शय है, वाहुआ अला कुल्ली शय इन कदीर। तो क्या भला अल्लाह मेरी मुश्किलात को नहीं जानेगा, क्या भला अल्लाह मेरी परेशानियों को नहीं जानेगा, क्या भला अल्लाह मेरे गुनाहों को नहीं जानेगा, क्या जो आंसू आप अल्लाह की फरमा बरदारी में गिराएंगे, जो कुर्बानी आप अल्लाह के रास्ते में देंगे, क्या उस वक्त वो कदीर ना जानेगा। देखिए यहां कदीर आया है, कुरान के अल्फाज में जो खूबसूरती और गहराई है वो आपको और मुझे मजीद कुरान से जोड़ती है। अगर कादिर आता, कादिर का मतलब होता है इमिजिएटली केपेबल, जो कादिर होता है वो अभी किसी काम के ऊपर फौरन अथॉरिटी के साथ, केपेबिलिटी के साथ काम कर सकता है। दिस कदीर इज ऑन द पैटर्न ऑफ फाइल। मैंने आपको सूरह मुल्क की थीम में जो फिफ्थ एंगल लिखवाया है, याद है क्या लिखवाया? अल्लाह अपने बंदों से कंसिस्टेंसी मांगता है, और ये थीम स्कॉलर्स ने इसलिए डिराइव किया है कि वो कहते हैं ये कंसिस्टेंसी आपको अल्लाह की सिफात में मिलती है, ये कंसिस्टेंसी ही का एक पैटर्न आपको कदीर में मिल रहा है। अल्लाह कदीर है, अल्लाह कॉन्स्टेंटली केपेबल है, अल्लाह कॉन्स्टेंटली ऑब्जर्व करने वाला है, अल्लाह कॉन्स्टेंटली बंदों की उम्मीदें पूरी करने वाला है, अल्लाह कॉन्स्टेंटली बंदों की जिंदगियों में बरकत डालने का अहल है। यह है वहुआ अला कुल्ली शय इन कदीर। एक मफहूम क्या है, अल्लाह अपनी जात में मुकम्मल कादिर है, मुकम्मल कुदरत रखने वाला है। और एक कॉन्सेप्ट आता है कदीर के अंदर, वो जिसने अपने हाथ में डोमिनियन को रखा है, वो अपनी हर मखलूक पर ऐसी कुदरत रखता है कि जिस मखलूक को चाहे लिमिट कर दे, जिस मखलूक को चाहे एनहांस कर दे, जिस इंसान को चाहे रिस्क में बहुतात अता फरमा दे, जिस इंसान को चाहे रिस्क में नपातुला रिस्क दे दे। वो पूरी कुदरत रखता है जिस इंसान से जो काम लेना चाहे उस इंसान को उस रास्ते पर दौड़ा दे। यह है कदीर का मफहूम। तो ये जो पहली आयत है इसका पहला हिस्सा तबारक अल्लज़ी बियदिहिल मुल्क, ये अल्लाह का पोजेशन, अल्लाह की डोमिनियन, अल्लाह की किंगडम को शो कर रहा है। वहुआ अला कुल्ली शैइन कदीर आपको ये बता रहा है कि ये कंप्लीटली अल्लाह का जो पोजेशन है इससे मखलूकात पर अल्लाह का कुल इख्तियार है। कोई मखलूक अल्लाह की अथॉरिटी से बाहर नहीं है। हर रात सोने से पहले इंसान अगर ये बात याद करके सोएगा तो दिन भर में जितनी मर्तबा भी अल्लाह की डोमिनियंस में रहने के बावजूद कोई नाफरमानी का कदम उठाया होगा उस पर तौबा करने की तौफीक जरूर मिलेगी इंशाल्लाह। यह है आयत नंबर एक जिसके अंदर वाजे किया गया कि कुल इख्तियार अल्लाह का है। स्कॉलर्स कहते हैं कि जो मोमिन होता है वो अपने आप को कुरान की हर आयत से इमोशनली अटैच करता है। देखें, एक तो जब आप किसी आयत के फहम को हासिल करते हैं तो आपको उस आयत में इंफॉर्मेशन मिलती है, जैसे हमें तबारका के लफ्ज की इंफॉर्मेशन मिली, बियदी ही के लफ्ज की इंफॉर्मेशन मिली, मुल्क के लफ्ज की इंफॉर्मेशन मिली, कदीर के लफ्ज की इंफॉर्मेशन मिली। लेकिन जब मोमिन कुरान को पढ़ता है उसके इमोशंस साथ में अटैच हो जाते हैं। इसलिए हमने कल बात की थी कि हम इन 8 दिनों में अल्लाह से अपनी मोहब्बत को रिकनेक्ट करना चाह रहे हैं, हम अल्लाह से अपनी मोहब्बत को रीफोकस करना चाह रहे हैं, हम अल्लाह से अपनी मोहब्बत को रीबिल्ड करना चाह रहे हैं। अल्लाह के कलाम के जरिए ही हम दोबारा से इस्लाम से अपनी मोहब्बत को बढ़ाना चाह रहे हैं। मोमिन जब इंफॉर्मेशन गैदर करता है कुरान से, वो सिर्फ इंफॉर्मेशन नहीं होती है, वो मोमिन की अल्लाह से मोहब्बत में एक लेवल आगे बढ़ने की बहुत बड़ी एक उम्मीद होती है, उसको अल्लाह से आगे बढ़ने में 1% कदम मिल जाता है। तो ये पहली आयत जो है, बास स्कॉलर्स कहते हैं कि एक मोमिन के दिल को फताह करने के लिए काफी है। जिस दिल ने रब का मुकाम पहचान लिया वो दिल अल्लाह के अलावा अपने दिल में किसी को ऐसी मोहब्बत का लेवल नहीं देता कि वो अल्लाह की नाफरमानियां करे और मखलूक की इताअत करे। और यही अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम है कि अल्लाह की नाफरमानी में मखलूक की इताअत नहीं हो सकती। तो अल्लाह ताला ने वाज़े कर दिया वाहुआ अला कुल्ली शैइन कदीर। यहाँ एक चीज और अमल के पॉइंट ऑफ व्यू से, इसलिए कि हम यहाँ सिर्फ अरबिक लिंग्विस्टिक एनालिसिस सीखने नहीं आए, हम अपने अमल के लिए यहाँ से कुछ ऐसे खजाने सीखने आए हैं जो अगले रमजान तक हमारी जिंदगी का हिस्सा रहे और फिर इंशाल्लाह हमारे आखिरी सांस तक हमारी जिंदगी का हिस्सा रहे। जब आप ये आयत पूरी पढ़ लेते हैं कि अल्लाह के हाथ में मुल्क है और अल्लाह हर चीज पर मुकम्मल कादिर है, मुकम्मल कदीर है, मुकम्मल कंट्रोल रखने वाला है, तो मुल्क की डेफिनेशन इंडिविजुअल लेवल पर भी ठीक होनी बहुत जरूरी है। अल्लाह के हाथ में मुल्क है, इस चीज को अल्लाह की किंगडम के तौर पर तो समझ लिया, इस तौर पर भी समझें कि असल में मुल्क क्या होता है मेरे लिए। अल्लाह मुझे जो दुनिया में 4 पैसे दे देगा, अल्लाह मुझे दुनिया में जो अपनी ख्वाहिश को मुकम्मल करने के लिए विल पावर दे देगा, अल्लाह जो मुझे नफ्स की ताकत दे देगा, क्या मैं इसको अपना मुल्क समझने लग गई और फिर मैंने अपनी जिंदगी इस तरह गुजारने लग गई कि मेरा दिल चाहता है तो मैं ये काम करूंगी और जो काम मैं वही करूंगी नेकी का जिसमें मेरा दिल करेगा। मुल्क अल्लाह का है, تو ملک اللہ کا ہے تو مخلوقات کے ساتھ اس کا پرسپیکٹو درست رکھیے. اگر اس طرح دیکھا جائے کہ ملک اللہ کا ہے, ڈومینین اللہ کی ہے, اختیار اللہ کا ہے, تو مکی دور میں صحابہ اور قریش کے درمیان میں بظاہر اتھارٹی کس کے پاس تھی؟ بظاہر اتھارٹی کس کے پاس تھی؟ قریش کے پاس تھی. لیکن بدر کے موقع پر فرشتوں کی ملک کس کو نصیب ہوئی؟ مسلمانوں کو. غار ثور کے اندر آپ صلی اللہ علیہ وسلم اور حضرت ابو بکر صدیق رضی اللہ عنہ کے پاس کون سی اسٹینڈنگ آرمی تھی؟ کوئی بھی اسٹینڈنگ آرمی نہیں تھی. تو پھر حفاظت کس ملک کے ذریعے کی گئی؟ ہم سب جانتے ہیں. پروٹیکشن رسول اللہ کو ملی, قریش کو نہیں ملی. آپ صلی اللہ علیہ وسلم کے ساتھ اللہ کا ملک, اللہ کی مدد, اللہ کی پروٹیکشن کانسٹنٹلی تھی. تو یہ بیادی ہل ملک کو مومن انڈیویجولی کیسا سمجھے گا؟ میری زندگی کا کل اختیار اللہ کے ہاتھ میں ہے, میں جو اللہ کے دیے ہوئے تمام معاملات میں, نعمتوں میں دنیا کمانے کی کوشش کروں گی یا کروں گا, اس میں مجھے کتنا ملے گا؟ یہ وہی ہوگا جتنا اللہ نے میرے نصیب میں لکھا ہوگا. مومن کے لیے اس آیت میں گلیڈ ٹائیڈنگ ہے, اور کافر کے لیے, نافرمان کے لیے, جب ہم کافر کہیں تو ہم صرف ڈس بلیور کی بات نہیں کرتے, وہ مسلمان بھی کافر ہے جو ریلیجن کے خانے کے حساب سے مسلمان ہے لیکن عمل کے حساب سے ناشکرا ہے اور ماننے کے باوجود اللہ کا انکار کرتا ہے. اس آیت میں مومن کے لیے گلیڈ ٹائیڈنگ ہے, خوشخبری ہے, اور اس آیت میں کافر کو وارننگ ہے. جو بھی انسان اللہ کی ڈومینین میں اللہ کے اگینسٹ چلنے کی کوشش کرتا ہے, اس نے اللہ کو چیلنج کیا ہے, اور جو اللہ کو چیلنج کرے گا اب اس کی شامت ہے. جو اللہ کے ساتھ میس کرے گا اس کی خیر کیسے ہو سکتی ہے؟ جو اللہ سے میس کرے گا اس کی زندگی میں برکت کیسے آ سکتی ہے؟ جو ڈیفائنس پر زندگی گزارے گا, کہنے کو لا الہ الا اللہ محمد رسول اللہ بچپن سے زبان نے سیکھا ہوگا لیکن عمل میں اللہ کی دی ہوئی شریعت کہیں نظر نہیں آئے گی, تو وہ اللہ سے میس کرنے والا انسان ہے. اور جو اللہ سے میس کرے گا اب اس کی شامت ہے. تو اس آیت میں کافر کو وارننگ ہے اور مومن کو بہترین خوشخبری ہے. مومن اللہ کی انشورنس میں ہوگا, مومن برکت والی زندگی میں ہوگا, اس لیے کہ اس کی زندگی میں اللہ کی اطاعت ہوگی. مومن اللہ کی پروٹیکشن میں ہوگا, اس لیے کہ جو کائنات کو سنبھالنے والا ہے, جو اس کے ساتھ اپنے آپ کو اٹیچ کر لے گا, اللہ اس کو پروٹیکشن ضرور دے گا. تو اب ہم نے دیکھنا ہے اپنی زندگی میں آن اے پریکٹیکل نوٹ, میری پوری زندگی, میرا پورا, آپ کی پوری زندگی فرما برداری پر ہے یا نافرمانی پر ہے؟ ایک دن اس کی کلیئر پکچر بتا دیتا ہے. بعض اوقات ہم اپنی پوری زندگی کو دیکھنا شروع کرتے ہیں, ہم کہتے ہیں ہم 4 سال پیچھے جا کر دیکھنا شروع کرتے ہیں, 4 مہینے پیچھے جا کر دیکھنا شروع کرتے ہیں, 4 ہفتے پیچھے جا کر دیکھنا شروع کرتے ہیں. آپ اپنے فجر کے بعد سے لے کر رات سونے تک کی روٹین کو ذرا تھوڑا سا گیج کیجیے, آپ کو پتا چل جائے گا کہ آپ کی زندگی کا میجر چنک ریبیلین کے طور پر گزر رہا ہے یا اوبیڈینس کے ساتھ گزر رہا ہے. تو اللہ تعالیٰ نے مومن کو خوشخبری دی ہے کہ مومن اپنے آپ کو اللہ کی پروٹیکشن میں سمجھے, اس کو اللہ کی برکت ملے گی. یہ ایک آیت سورہ ملک کی نازل ہوئی, اور وہ قریش جو اللہ کے رسول اور صحابہ کو کہتے تھے کہ یہ چند مٹھی بھر لوگ ڈیفائنس پر ہیں, یہ اپنے خاندانوں کا کفر کر رہے ہیں, یہ اپنے آبا کے منکر ہیں, یہ ہمارے آئیڈلز کے منکر ہیں, انہوں نے گھروں میں تفرقہ ڈال دیا, ان کے آنے سے معاشرے میں جو ہے وہ بلا وجہ کی اینارکی ہو گئی ہے, دے آر دا کریمنل. جو قریش کہتے تھے کہ یہ چند مٹھی بھر صحابہ یہ کریمنل ہیں, آپ دیکھیں ایک آیت نازل ہوئی اور اس نے قریش کو کریمنلائز کر دیا اور واضح کر دیا کہ فرما بردار مومن, برکت والے مومن معاشرے کا وہ پازیٹو حصہ ہیں جن کے ساتھ اللہ کی پروٹیکشن, اللہ کی انشورنس موجود ہے. تو ایک ہی آیت نے کہا جاتا ہے کہ پوری سچویشن کو فلپ کر دیا. رسول اللہ صلی اللہ علیہ وسلم جن کی کوئی اسٹرانگ پوزیشن نہیں تھی, ان کی زبان سے یہ الفاظ کہلوائے گئے. ابھی آپ کو میں نے بتایا تھا کہ جب کوئی نان مسلم, جب کوئی ڈس بلیور تبارک الذی کو پڑھتا ہے تو اس کے ذہن میں ضروری نہیں ہے الذی پر اللہ آئے. جب قریش نے یہ آیت سنی, اور سنی بھی کس کی زبان سے؟ اللہ کے رسول صلی اللہ علیہ وسلم کی زبان سے. دیکھیں قریش قرآن کو اللہ کا کلام مانتے تھے؟ نہیں مانتے تھے, دل مانتے تھے, زبان نہیں مانتی تھی. قریش کہتے تھے یہ اللہ کے رسول کا کلام ہے. آج بھی دنیا میں ایک بڑا طبقہ موجود ہے جو قرآن کو رسول اللہ صلی اللہ علیہ وسلم کے الفاظ کہتا ہے, نان مسلمز کا آج بھی, اور وہ کئی طرح کی دلیلیں دیتے ہیں کہ یہ کلام آف گاڈ نہیں ہے, یہ ورڈ آف گاڈ نہیں ہے, یہ ورڈ آف محمد ہے. آج بھی آپ گوگل کر کے دیکھ لیجئے, آپ کو اس کے اوپر ڈیبیٹس, آپ کو اس کے اوپر مناظرے, آپ کو اس کے اوپر سپیچز مل جائیں گے. قریش کا پوائنٹ آف ویو بھی یہی تھا کہ وہ کہتے تھے کہ قرآن محمد کا کلام ہے جو انہوں نے کسی سے سیکھ لیا ہے اور پھر آ کر ہمارے اوپر روب ڈال رہے ہیں. اب آپ امیجن کیجئے اس وقت جب یہ سورت نازل ہوئی ہے, مسلمانوں کی مکہ میں پوزیشن مضبوط تھی یا کمزور تھی؟ بہت کمزور تھی. مسلمان ریڈیکیول ہو رہے تھے, مسلمانوں کا مذاق اڑایا جا رہا تھا, رسول اللہ صلی اللہ علیہ وسلم کو مختلف القابات دیے جا رہے تھے, آپ کا مذاق اڑایا جا رہا تھا. نہ صرف مسلمانوں کا مذاق اڑایا جا رہا تھا, کمزور مسلمانوں کی فزیکل پرسیکویشن بھی ہو رہی تھی. ایسے میں اللہ کے رسول صلی اللہ علیہ وسلم وہ کلام اپنی زبان سے بولتے ہیں جس کو قریش سمجھتے ہیں کہ یہ اللہ کا کلام نہیں, محمد کا کلام ہے. اور قرآن کے کلام ہونے کی وجہ سے قرآن بہت اتھارٹیٹیو وے میں بات کرتا ہے. آج بھی اگر آپ قرآن کے الفاظ اور قرآن کے ترجمے کو دیکھیں تو گناہگار لوگوں کے لیے قرآن کے الفاظ بڑے اوفینسو ہوتے ہیں. جو انسان اللہ کی نافرمانی پر زندگی گزار رہا ہے اور اس کو آیت کا مفہوم سننے کو ملتا ہے کہ اللہ سب نافرمانوں کو جو اللہ کی بات کو نہیں مانتے جہنم میں ڈال دے گا, کیا ان کے لیے یہ اوفینسو سٹیٹمنٹ ہے یا نہیں ہے؟ بہت اوفینسو سٹیٹمنٹ ہے. آج یہ تو بہت بڑی بات ہے کہ جو انسان جو ہے وہ نافرمانی پر زندگیاں گزارے. کوئی ایک مسلمان جو دین کے کسی ایک فرض پر عمل نہیں کر رہا ہوتا, کہنے کو مسلمان ہوتا ہے لیکن خود دین پر عمل نہیں کر رہا ہوتا, آپ کو اس کی زندگی میں, اس کی گفتگو میں بار بار اس کے اندر کا گلٹ محسوس ہوتا رہتا ہے. وہ باقیوں کو جو اس عمل پر ہوتے ہیں بلا وجہ ٹانٹ کرتا رہتا ہے. اسی لیے دس از اے ویری کامن پریکٹس, اٹس اے ویری کامن پریکٹس. پردے والی عورتیں بے حجاب عورتوں کی کبھی برائی نہیں کرتی ہیں, جنرلی آپ کو نہیں کرتی بھی ملیں گی, لیکن بے حجاب عورتیں پردے والی آنٹیوں کے پیچھے کیوں پڑی رہتی ہیں؟ کیوں بے حجاب خواتین کو یہ بات ضرور اور بل ضرور پورے معاشرے میں فلوٹ کرنی ہے, اسلام میں نقاب تو نہیں ہے؟ ارے بھائی جو کر رہے ہیں ان کے لیے سمجھ آ گیا, ان کو ہے. آدھی سے زیادہ مسلمان قوم کیوں پسند کرتی ہے اس بات کو کہ نقاب تو عورتوں نے خامخواہ ہی لگا لیا, ایکسٹریمسٹ, اسلام میں تو نقاب نہیں ہے. خود نہیں لگا رہے تو بولنے کی ضرورت کیا ہے؟ حالانکہ جو لگا رہا ہے وہ ہر ایک کو درس نہیں دیتا پھرتا, اور جو درس دینے والے بھی ہیں وہ آپ کو ہر وقت کوئی نقاب پر درس نہیں دیتے رہتے. یہ اندر کا گلٹ ہوتا ہے جو بولتا ہے. قرآن اللہ کی اتھارٹی میں بات کرتا ہے. قرآن بتانے والا جتنا بھی نرم مزاجی کے ساتھ, جتنا بھی سافٹ اسپوکن لی, قرآن کو آگے ڈکٹیٹ کرے, قرآن کو آگے بتائے, قرآن کے میننگز کو آگے رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث سے ڈسکرائب کرے, بہرحال یہ اتھارٹیٹیو کلام ہے, اس کلام میں طاقت ہے. اور جب اس کلام میں طاقت کوئی ایسا انسان سنتا ہے جس کی اپنی زندگی اللہ سے نافرمانی پر ہوتی ہے, وہ آفینسو پر چلا جاتا ہے. قریش نے جب یہ سنا تو قریش کے لیے یہ مسلمانوں کی صرف ایک ریلیجیس سٹیٹمنٹ نہیں تھی کہ بابرکت ہے وہ ذات جس کے ہاتھ میں کل سلطنت ہے اور وہ ہر چیز پر قدرت رکھنے والا ہے. رسول اللہ کی زبان سے یہ سن رہے تھے وہ رسول اللہ جن کے پیچھے کوئی سٹینڈنگ آرمی نہیں تھی, جن کے پاس قریش کے مقابلے میں کوئی ہیومن ریسورس نہیں تھا, مٹھی بھر لوگ تھے, وہ رسول اللہ صلی اللہ علیہ وسلم جن کو کوئی ایلیٹ مقام قریش میں حاصل نہیں تھا, آپ کسی قبیلے کے سردار نہیں تھے. آپ کی زبان سے یہ الفاظ ادا ہونا قریش کے لیے بڑا اوفینسو تھا. لیکن یہ ہوتی ہے مومن کے اندر طاقت, جو اللہ کی اطاعت پر جم جاتے ہیں وہ آس پاس کی سراؤنڈنگ میں جو کفر کی ایلیٹ فیلنگز ہوتی ہیں اس سے نہیں گھبراتے. اسی طرح سے آج کے مسلمان کے لیے سبق ہے, اگر آس پاس اسلامو فوبیا ہے, اگر آس پاس اللہ کی نافرمانی زیادہ ہے, اگر آس پاس اللہ کی فرما برداری کرنے والے لوگ کم ہیں, اگر آس پاس جھوٹ بولنے والے زیادہ ہیں اور سچ بولنے والے کم ہیں, فساد میں انوالو ہونے والے زیادہ ہیں اور رشوت اور اپنے آپ کو سود میں انوالو کرنے والے زیادہ ہیں، تو چاہے آپ مٹھی بھر ہیں، چاہے آپ تنہا ہیں، چاہے آپ دو ہیں یا چار ہیں، آپ کے ساتھ کس کی پروٹیکشن ہے؟ ایمان کو بڑھائیے. رسول اللہ صلی اللہ علیہ وسلم اللہ کے کلام کی طاقت سے گھبرائے نہیں. صحابہ اپنے رسول کی تربیت کے ذریعے اور اللہ کے کلام کے ذریعے گھبرائے نہیں، اور اسی طرح سے اپنے آپ کو اس نافرمان ماحول میں اطاعت پر جما کر رکھے رہے. اگر آپ کو لگتا ہے آپ کے خاندان میں بہت سپورٹ نہیں ہے دین کی، تو اب آپ کو بھی اپنے دین پر جمنا ہے. دین پر جمنے کے لیے آپ کو دو کام کرنے ہوں گے، قرآن کو تھامنا ہوگا ود انڈرسٹینڈنگ، اور اخلاق تھامنے ہوں گے رسول اللہ صلی اللہ علیہ وسلم والے. ان دو کے بغیر اگر آپ نے کسی ایک کو تھاما، صرف اخلاق کو تھاما، تو یاد رکھیے گا اللہ کی اطاعت چھوٹ جائے گی. اگر صرف اللہ کی اطاعت کو تھاما اور اخلاق چھوڑ دیے، تو آپ بہت برا مسلمان بن کے معاشرے کے سامنے آئیں گے. سو یو نیڈ دا کمبینیشن آف دس تھنگ، دس ہیز ٹو بی پیئر ٹوگیدر، اللہ کی اطاعت پلس اخلاق رسول. اگر یہ دونوں کپلڈ ہوں گے تو آپ کو معاشرے میں اسٹرانگ مسلمان، بہترین ایمان اور اسٹیمنا والے مومن نظر آئیں گے. جس انسان نے تبارک الذی میں اللہ کی ذات کو رکھ لیا، اسی کو آیت نمبر دو بہت اچھی طرح سمجھ آئے گی. آگے فرمایا آیت نمبر دو میں الذی، آپ دیکھیں پھر الذی آ گیا، اللہ کا نام نہیں آیا، اگین الذی آیا، وہ ذات جو، الذی خلق الموت والحیات، وہ ہستی، وہ ذات جس نے موت اور زندگی کو تخلیق کیا. خلق، اس کو آپ اردو میں کہتی ہیں پیدا کیا. لِيَبْلُوَكُمْ، تاکہ وہ آزمائے تم سب کو، اَيُّكُمْ أَحْسَنُ عَمَلًا، کون تم میں عمل کرنے میں تھوڑا بہتر ہے. وَهُوَ الْعَزِيزُ الْغَفُورُ، اور وہ بہترین اتھارٹی رکھنے والا، اور وہ بہت معاف کرنے والا ہے. تو اللہ کے اختیار کی بات آئی تھی آیت نمبر ایک میں. جس نے الذی پر اللہ کو نہیں رکھا، اب ذرا وہ اپنے آپ کو الرٹ کرے، اور جس ہستی کو بھی اس نے وہاں رکھا ہے، جس سے اس کی امیدیں، جس کے ساتھ اس کا ایموشنل اٹیچمنٹ، جس کے ساتھ اس کی دعائیں، جس کے ساتھ اس کا ہاتھ اٹھانا اٹیچڈ ہے، کیا وہ ہستی اس قابل ہے کہ وہ اس ایگزامپل کو پورا کر سکے؟ اللہ تو وہ ہستی ہے جس نے موت اور زندگی کو تخلیق کیا، پورا انسٹیٹیوشن آف ڈیتھ، پورا انسٹیٹیوشن آف لائف اللہ پیدا کرنے والا ہے. جس انسان نے الذی پر کسی اور ذات کو رکھا تھا، اب وہ بتائے کہ جس ہستی کو اس نے رکھا ہے، کیا وہ کیپیبل ہے کہ وہ موت اور زندگی کو پیدا کر سکے؟ تو یہ سورت کی شروع کی ہی چار آیات ہیں جو آپ کو سورت کا ٹون بتا دیتے ہیں. سورت کا ایک ٹون سیٹ کرنے کے لیے شروع کی آیات جو ہیں وہ بہت پروفاؤنڈ ہیں، جن کے اندر اللہ کی اتھارٹی کو مینشن کر دیا گیا. یہ انذار ہے، تمام لوگ جو زندہ ہیں، تمام لوگ جو اپنے کان سے قرآن کو سن رہے ہیں، تمام لوگ جو اس وقت زندگی کے ساتھ اپنے آپ کو اس فیس آف دس ارتھ پر محسوس کر رہے ہیں، اللہ ہی زندگی دینے والا ہے اور اللہ ہی موت دینے والا ہے. سو اللہ از کیپیبل جس وقت چاہے جس مخلوق کو موت دے دے. یہ ہے اللہ. اللہ کے تعارف میں جو پہلی چیز آیت نمبر دو میں آئی ہے، وہ ہے موت کو اور زندگی کو کریٹ کرنے والا. دس از اے ویری یونیک مقام ان قرآن. یہاں آیا ہے خلق الموت والحیات، اس نے موت اور زندگی کو مخلوق بنایا ہے. جو اللہ نے پیدا کیا، جو اس کی خلق ہے، اردو میں آپ سمجھ سکتے ہیں نا اس چیز کو. اگر میں اس کو عربی کے حساب سے نہ بھی بتاؤں، ہم کہتے ہیں انسان اللہ کی خلق ہے، انسان اللہ کی مخلوق ہے، اللہ نے انسان کو تخلیق کیا. تو جب اللہ کہہ رہا ہے اللہ نے موت اور زندگی کو تخلیق کیا، اس کا مطلب ہے موت اور زندگی مخلوق ہیں. اینڈ دس از اے یونیک مقام. قرآن میں آپ کو بہت ملتا ہے اماتا، اس نے موت دی، یموتو، وہ موت دیتا ہے، یموتو، وہ موت دے گا، یمیتو، اس طرح کے آپ کو الفاظ قرآن میں ملتے ہیں. یہاں پر آپ کو ملا ہے خلق الموت، اس نے موت کو تخلیق کیا ہے، یعنی موت ایک مخلوق ہے. اینڈ دس از اے ڈفرنس. ایک کافر مشرک جب اس آیت کو سنے گا، اس کی نظر میں موت کی ڈیفینیشن کیا ہوتی ہے؟ موت از دا ایبسنس آف لائف، زندگی ختم، इसका मतलब है मौत आ गई। जिस इंसान ने अल्लादी की जगह पर अल्लाह को नहीं रखा, कोई दुनिया का एलिमेंट रखा, कोई दुनिया की हस्ती रखी, चले कोई बहुत बड़ा बादशाह रखा, बहुत ताकतवर बादशाह जिसकी सल्तनत जो है वो मशरक से मगरब तक फैली हुई है, उस बादशाह को भी अगर वहां रखा और ये कहा कि जो उस बादशाह से जुड़ जाएगा उसको दुनिया की हर दौलत मिल जाएगी, और ये बादशाह केपेबल है कि जिसको चाहे जो मर्जी दे दे, जिसको चाहे जो ग्रांट कर दे, अब वो इस आयत में उस अल्लवी की जगह पर उस बादशाह को लेकर आए, क्या उस बादशाह ने मौत पैदा की है? क्या उस बादशाह को खुद फना नहीं? कोई दुनिया का बादशाह हो, कोई किसी प्लैनेट की मखलूक हो, अल्लाह के अलावा हर मखलूक को फना है। इंसान डिक्लाइन करता है, इंसान की मौत आहिस्ता आहिस्ता उसकी तरफ बढ़ती है, इंसान पर बुढ़ापा आता है, इंसान का स्टेमिना खत्म होता है। कोई दुनिया में फिरौन जैसी ताकत रखने वाला भी हो, मौत तो उसको भी आ जाती है। तो अल्लाह ताला ने यहां मुकाम वाज़े किया है मोमिन और काफिर का। एक मोमिन इस आयत को पढ़ता है, अल्लाह ने मौत को पैदा किया, उसके जहन में क्या आता है? मौत इज नॉट एब्सेंस ऑफ लाइफ। मोमिन के लिए मौत एक दरवाजा है, एक मखलूक है जिस मखलूक से गुजर के, या आप यूं कह सकती हैं समझने के लिए, जिस मखलूक पर बैठकर आप आखिरत की डोमिनियन में दाखिल हो जाते हैं। इस वक्त भी फरिश्ते हैं, और हमारा ईमान है कि इस वक्त भी फरिश्तों ने इस घर को, अब इस घर की छत से लेकर पहले आसमाने दुनिया तक कवर किया हुआ है। इसलिए कि जिस जिस जगह पर अल्लाह का जिक्र किया जाता है, अल्लाह के कलाम को समझा जाता है, उस जगह पर फरिश्ते आकर अपने परों से उसको ढांप लेते हैं, एंड लेयर अपॉन लेयर, लेयर अपॉन लेयर, पहले आसमाने दुनिया तक फरिश्ते जो हैं वो सब इकट्ठे होकर एक दूसरे को बुलाते रहते हैं कि आओ यहां अल्लाह के बंदे एक दूसरे के साथ बैठकर सिर्फ अल्लाह की मोहब्बत में अल्लाह के कलाम को समझ रहे हैं। तो फरिश्ते साइमल्टेनियसली मौजूद हैं, हमें नजर नहीं आ रहे, बिल्कुल जैसे जिन्नात साइमल्टेनियसली जमीन पर इंसानों के साथ मौजूद होते हैं, हमें नजर नहीं आते, एक अलग डायमेंशन है। मौत एक ऐसी सवारी है, मौत एक ऐसी मखलूक है जिस पर मोमिन का एतमाद और मोमिन का बिलीफ यह है कि हम उस मौत के दरवाजे से निकलकर आखिरत की डायमेंशन में दाखिल हो जाते हैं। मेरे और आपके लिए मौत इज नॉट द एब्सेंस ऑफ लाइफ, मौत सिर्फ एक दरवाजा है जो हमें एक जिंदगी से दूसरी जिंदगी में लेकर जाता है। इसलिए हम मौत को मखलूक समझते हैं, बिल्कुल जैसे अल्लाह ताला ने यहां बताया है, फॉर अ डिसबिलीवर, फॉर अ काफिर, फॉर अ नाफरमान, फॉर अ गाफिल, उसके लिए मौत का मतलब क्या है? द एंड, डेथ द लेवरर। आपके और मेरे लिए ये नहीं है, हमें पता है हमने मरने के बाद दोबारा उठाए जाने और कितनी देर लगती है। इधर आपको और मुझे दफना कर जाया जाएगा, घर वाले मिट्टी डालेंगे ऊपर से, और घर वालों के जाने की जो पाओं के फुट स्टेप्स की आवाजें हैं वो भी मुर्दा सुनता है, और इधर वो जाते हैं और उधर दो फरिश्ते आकर उस मुर्दे को उठाकर बिठा देते हैं, बस इतनी सी देर लगती है। तो मेरे और आपके लिए मौत इज नॉट द लैक ऑफ एग्जिस्टेंस, ये ईमान कि मैं अपने आप को हर रात याद कराऊं कि मैंने मरकर मिट्टी नहीं हो जाना, अ पार्ट ऑफ मी विल ऑलवेज लिव। जिस्म यहां से बना था यहीं डीकम्पोज हो जाएगा, लेकिन मेरा एसेंस, मेरी रूह, मेरी स्पिरिचुअल साइड हमेशा जिंदा रहेगी जब तक अल्लाह उसको जिंदा रखना चाहेगा। तो अल्लाह ने मौत को एक मखलूक के तौर पर पैदा किया है, हमारे लिए मौत फना नहीं है, और अल्लाह ताला ने एक पूरा इंस्टीट्यूशन इससे बनाया है। तो अल्लाह ने वाजे किया कि अल्लाह की कुदरत वक्त के साथ साथ इंसान के ऊपर बढ़ती जाती है, इंसान लम्हा ब लम्हा अल्लाह की तरफ ऑटोमेटिकली मूव कर रहा है। तो खलकल मौता वल हयाता में नंबर वन पॉइंट, अल्लाह इंस्टीट्यूशन ऑफ डेथ एंड लाइफ, अल्लाह जिंदगी और मौत की मखलूक को बनाने वाला है। अल्लाह के हाथ में मुल्क है, अल्लाह कंप्लीट इख्तियार रखता है, जिसको चाहे जब मौत दे। अल्लाह बाबरकत है, हर शॉर्ट कमिंग से पाक है, हर मखलूक को फना है सिवाय अल्लाह के। इसीलिए तबारकल्लज़ी सिर्फ अल्लाह के साथ आता है, अल्लाह में बका है, اللہ ہمیشہ سے ہے، اللہ ہمیشہ رہے گا. سورہ حدید میں اللہ کے دو نام آتے ہیں، ہو الاول والآخر، اللہ شروع سے ہے اور اللہ ہمیشہ رہے گا. تمام مخلوقات کو فنا ہے سوائے اللہ کے. دوسرا پوائنٹ، اس خلق الموت والحیات میں جو سکالرز مینشن کرتے ہیں، اللہ ایسا کریئٹر ہے، اللہ ایسا انوینٹر ہے، اللہ ایسا آرٹسٹ ہے جس کے جیسی مخلوق کوئی بنا نہیں سکتا. ایک کریئٹر تو ایک آرکیٹیکٹ بھی ہوتا ہے، ایک کریئٹر ایک آرٹسٹ بھی ہوتا ہے، ایک کریئٹر جو ہے وہ کوئی انوینٹر بھی ہو سکتا ہے، کوئی بھی مشین کریئٹ کر دی اس نے. کیا کسی بھی آرٹسٹ کی پینٹنگ ڈپلیکیٹ ہو سکتی ہے، ریپلیکا بن سکتا ہے؟ بن سکتا ہے. آپ بھی بہت اچھی آرٹسٹ ہیں، آپ نے کسی آرٹسٹ کی پینٹنگ دیکھی، آپ نے اس کی کاپی بنا دی، آپ نے اس کا ریپلیکا بنا دیا. فیشن انڈسٹری میں تو ہم سب جانتے ہیں، ایک لون آنے کی دیر ہوتی ہے، اس کے بعد اس کے ریپلیکا پر ریپلیکا، چاہے فیشن انڈسٹری ہو، چاہے شوز اینڈ بیگز ہوں، چاہے واچز ہوں، ہر چیز کا ریپلیکا بن جاتا ہے. انسان جو بھی تخلیق کرتا ہے، مخلوقات جو بھی تخلیق کرتی ہیں، سب کو کاپی کرنے کے لیے کوئی نہ کوئی دوسرا انسان، کوئی نہ کوئی دوسری مخلوق موجود ہے. اللہ جو تخلیق کرتا ہے، اس کی کاپی کرنے والا کوئی نہیں ہے. کون انسٹیٹیوشن آف ڈیتھ بنا سکتا ہے؟ کون مخلوق کے طور پر موت کو بنا سکتا ہے؟ کون بتا سکتا ہے یہ موت ہے؟ اور وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث جس کا مفہوم یہ آتا ہے کہ روز محشر جب جنت والے جنت میں اور دوزخ والے دوزخ میں چلے جائیں گے، تو موت کو ایک ریم کی شکل میں لایا جائے گا، مینڈھے کی شکل میں. مینڈا کہتے ہیں نا، کیا کہتے ہیں؟ ایک مینڈھے کی شکل میں لایا جائے گا، اور اس کو پھر اس وقت ختم کر دیا جائے گا. ان بٹوین دس تھنگ سب لوگ دیکھ لیں گے، جنت والے دیکھ لیں گے موت ختم، جہنم والے دیکھ لیں گے موت ختم. اب جنت والے ہمیشہ جنت میں رہیں گے، ان کو فنا نہیں ہے. جہنم والے ہمیشہ جہنم میں رہیں گے، ان کے جسم ختم نہیں ہوں گے، جل جائیں گے، سکن برن ہو جائے گی، تھرڈ ڈگری برن ہوگا، اللہ نئی سکن دے دے گا، موت ختم. کون ایسا خالق و کون ایسا کریئٹر ہے جو اس طرح کی مخلوق کو شروع کر سکتا ہے کہ جس کو کہیں کہ یہ موت ہے؟ تو یاد رکھیں، اللہ نے یہ دو پوائنٹس خلق الموت والحیات میں واضح کیے ہیں. اللہ صرف اور صرف اس موت کے انسٹیٹیوشن کو کریئٹ کرنے والا اور اس کو مخلوقات کے اوپر لاگو کرنے والا ہے. اس میں ایک پوائنٹ یہ کہ سکالرز کہتے ہیں کہ پہلے موت کو کیوں ڈسکس کیا، پہلے زندگی کیوں نہیں بتائی؟ ہم تو اس وقت زندہ ہیں، اور ہر زندہ انسان قرآن سن رہا ہے، ہر زندہ انسان سورہ ملک پڑھتا ہے، تو خلق الحیات والموت کیوں نہیں آیا؟ خلق الموت والحیات کیوں آیا؟ ریزن نمبر ون، سورہ بقرہ اگر ہم پڑھ دیں، اور الحمدللہ ہم نے یہ آیت کئی مرتبہ پڑھی ہے، سورہ بقرہ کی آیت نمبر 28 میں آتا ہے، کیف تکفرون باللہ، کیسے تم اللہ کو ڈینائی کر سکتے ہو، وکنتم امواتن، جبکہ تم تو مردہ تھے، فاحیاکم، تو اس نے تم کو زندگی دی، ثم یمیتکم، پھر وہ تم کو موت دے گا. تو انسان کی اوریجنل ڈیفالٹ پوزیشن موت تھی. نمبر ون، اللہ نے تمام روحوں کو پیدا کر کے سلا دیا تھا، پھر اس کے بعد جس روح کی ٹرن آتی جاتی ہے، اس کو فرشتہ اس کی ماں کے بوم میں آ کر بلو کر دیتا ہے. تو پہلے انسان مردہ ہوتا ہے، پھر اللہ اس کو دنیا کی زندگی دیتا ہے. اس لیے لاجک نمبر ون، سورہ ملک میں پہلے الموتا کو لایا گیا ہے. لاجک نمبر ٹو، انسان جس چیز سے تخلیق کیا جاتا ہے، مٹی سے، ڈرٹ سے، کیسے؟ ہمارے والدین جو غذا کھاتے ہیں، جو فوڈ کھاتے ہیں، سبزی ہو، پھل ہو، یا جو بھی ہو، وہ سب گرو کرتا ہے زمین سے. ہمارے والدین نے زمین سے خوراک کھائی، اس خوراک سے ان کی باڈی کے اندر مختلف ایلیمنٹس بنے، اسی خوراک سے میرے ماں باپ کے اندر سپرم اور اووم بنا، اور اسی سے اس کے فیوژن سے زائیگوٹ بنا جس سے میری تخلیق ہوئی. تو انسان کی ابتدا ڈرٹ سے ہے، مٹی سے ہے، غذا سے ہے. اس لیے انسان لائف لیس تھا، مٹی میں وہ زندگی نہیں تھی جو انسان والی زندگی تھی. وہ کون سی زندگی تھی وہ اللہ بہتر جانتا ہے، لیکن انسان لائف لیس ڈسٹ ڈرٹ سے بنایا گیا ہے، اور پھر اللہ نے اس کو کھڑا کر دیا. ایک تیسرے میننگز اس کے اندر جو سکالرز نے لیے ہیں، کہ یہ پہلے موت کو مینشن کرنا سورہ ملک میں جہاں اللہ کا اختیار اور ڈومینینس پہلے واضح کر دیا گیا ہے، ہر ریڈر کو، مومن ہو تو وہ الرٹ ہو جائے، غافل ہو تو وہ الرٹ ہو جائے. مومن اس آیت کو پڑھ کے اور موت کا ذکر پہلے پڑھ کے فوراً اللہ سے توبہ کرتا ہے کہ اللہ میں پرفیکٹ نہیں تھا، دن بھر میں جو غلطیاں ہوئی تھیں اللہ مجھے معاف کر دے. اور جب غافل اس جملے کو سنے گا تو غافل کو احساس ہوگا کہ وقت کم ہے، جہاں زندگی موجود ہے وہاں ڈیتھ پینلٹی کسی ٹائم پر بھی آ سکتی ہے. ڈیتھ پینلٹی کسی ٹائم پر بھی میرے سامنے آ کر ایک ڈیسیزن کے طور پر ہینگ ہو سکتی ہے. تو واضح کر دیا. آپ صلی اللہ علیہ وسلم کو قرآن میں کہا گیا ہے، سورہ زمر کی آیت نمبر 30 میں آتا ہے، انکا میتن وانہم میتون. آپ صلی اللہ علیہ وسلم کو کہا گیا انکا میتن، اس کا ایک ترجمہ کیا جاتا ہے آپ کو موت آنے والی ہے، وانہم میتون، اور یہ سب مرنے والے ہیں. یہ جملہ انکا میتون، آپ میں سے جن کو سمجھ آتی ہے عربی، یہ جملہ اسمیہ ہے. عربی زبان میں جملہ اسمیہ کسی بھی ٹینس میں ٹرانسلیٹ کیا جا سکتا ہے. اینڈ دیر از اے ویری ڈیپ پوائنٹ، بس اس کے اوپر اپنی بات مکمل کروں گی. انکا میتن و انہم میتون. سورہ زمر میں جو یہ کہا گیا آپ صلی اللہ علیہ وسلم کو کہ آپ کو موت آنے والی ہے اور ان یہ لوگ بھی مرنے والے ہیں. اسکالرس کہتے ہیں جملہ اسمیہ کسی بھی ٹینس میں ٹرانسلیٹ کیا جا سکتا ہے. ایک تو ٹرانسلیشن یہ بنتی ہے کہ آپ کو موت آئے گی ان فیوچر، وچ از رائٹ. آپ صلی اللہ علیہ وسلم کو کہا گیا ابھی آپ حیات ہیں پھر آپ کو موت آئے گی، بالکل جیسے ابھی آپ کے سامنے صحابہ حیات ہیں پھر ان کو موت آئے گی. اس میں ایک میننگ یہ بنتا ہے جس کو آپ پریزنٹ ٹینس میں بتاتے ہیں، آپ کے اوپر موت کے آثار آ رہے ہیں اور ان پر بھی موت کے آثار آ رہے ہیں. دس از اے پریزنٹ ٹینس ٹرانسلیشن. یہ ٹرانسلیشن آپ کو اور مجھے کیسے سمجھ آتی ہے؟ انسان ہر دن ہر سال اپنی موت کی طرف بڑھ رہا ہے. جیسے جیسے عمر بڑھتی ہے سٹیمنا کم ہوتا ہے، جیسے جیسے عمر بڑھتی ہے طاقت کم ہوتی ہے، جیسے جیسے عمر بڑھتی ہے بال گرے ہونا شروع ہو جاتے ہیں، آئی سائٹ ویک ہونا شروع ہو جاتی ہے، بلڈ تھننگ زیادہ ہونے لگ جاتی ہے اور مختلف چیزیں انسان آبزرو کرتا ہے. جیسے جیسے عمر بڑھتی ہے ہر دن انسان اپنی موت کی طرف بڑھ رہا ہے، اور پھر یہ غافل انسان اتنی باتیں سننے کے باوجود ہر دوسرے دن، ہر مہینے، ہر سال ایک ہی سوال کرتا ہے، برتھ ڈے منانے میں فرق ہی کیا پڑتا ہے؟ اپنی موت کو سیلیبریٹ کون کرتا ہے؟ سوچیں، کوئی اپنی موت کو سیلیبریٹ کرتا ہے؟ جو مرنے والا ہو اس کی تو حالت خراب ہوتی ہے، اس کو تو ہر دن یہ محسوس ہو رہا ہوتا ہے وقت کم اور مقابلہ سخت. جس کو یہ پتا چل جائے کہ اس کا کینسر ٹرمینل سٹیج پر آ چکا ہے، اٹس اے لیتھل بیماری جو اس کو 4 مہینے کے بعد ختم کر دے گی، وہ ہر دن کہے گا لاؤ کیک کاٹو، میرے ساتھ آ کے خوشیاں مناؤ، میری برتھ ڈے ہے. سب چیزیں، سب فریم آف مائنڈ، سب پرسپیکٹو درست ہونے لگ جاتے ہیں. ہم میں سے ہر انسان قطرہ قطرہ موت کی طرف ہر دن بڑھ رہا ہے. سورہ ملک ہمیں جگانے والی، ہمیں وارننگ دینے والی، ہمیں جھنجھوڑنے والی ہے. اللہ سے دعا کیجئے اللہ تعالیٰ ہمارے اندر پازیٹو خوف پیدا کرے. اللہ سے دعا کیجئے اللہ ہمیں ایسی اپنی محبت عطا کرے کہ جو اللہ کی نافرمانی کے کام، یا وہ کام جو ہمیں اللہ کی نافرمانی کی طرف الٹیمیٹلی لے کر جا سکتے ہیں، اللہ ہمیں ان سب کاموں سے دور کر دے. اللہ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی محبت اور اسلام کی محبت عطا فرمائے. اللہ ہمیں دنیا اور آخرت کا حسنہ عطا فرمائے. اللہ ہماری زندگیاں، اللہ ہماری صحتیں، اللہ ہماری نعمتیں، اللہ ہماری اولادیں، سب آپ کی ڈومینین میں ہیں. اللہ ہم خود آپ کے اختیار میں ہیں. اللہ ہمیں اپنے عذاب سے قتل نہیں کیجیے گا، اللہ ہمیں اپنے عذاب سے رسوا نہ کیجیے گا، اللہ ہمیں اپنی سزا سے ہدایت کے راستے پر نہ لے کر آئیے گا. اللہ ہمیں نعمتوں کے ذریعے، شکر کے ذریعے اپنی محبت اور اپنے دیے ہوئے صراط مستقیم پر لے کر آئیے گا. ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک.